दिनता धा दिनता कत तेरे किसे ताजी ताके दिना गिना दी दिनता धा दिनता कत तेरे किसे ताजी ताके दिना गिना
उजियालो फलसा उजियालो फलसा उजियालो फलसा
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 उजियालो फलसा लागला हम रे पनिया बबिलो भंद छन भीर पाखा सारंगी हो तर दमनमा हल न सकते न भाका हमरा आस्था अटल ममता दांग भई हे पिदै छन हमरा खुट्टा किन दिन दिनै टुक्री दै बेची दै छन आपने आखा पनि लुटी सके मस्त छो आज हामी कात्रो ओडी मनुज कसरी बन्छ आफने मलामी के पाखा माज पनि कतै छैन रातो गुरासा छाती माटो किन लगवो देहमा छैन सासा पुर्खाको त्यो रगत पसिना बन्न लाग्दैछ हाँसो सीमा ढल्दा शिर पनि ढल्यो वीरता भो निपासो कोसी फुट्दा किन सहरको फुट्न सक्दैन छाती माया देवी पनि डुबिसकिन् बुद्ध छन् भेल माथि हाम्री आमा पल पल बलात् कारकी छिन् सिकार हाम्रो आँखा कि किन अहो देश हार्दैछ आज हाम्रो आँखा अघि किन अहो देश हार्दैछ आज हाम्रो आँखा अघि किन अहो देश हार्दैछ आज धन्यवाद
प्रेक्षा लम्सालको देश हार्दैछ आज शीर्षकको कविता सँगै उज्यालो फल्साको समय शुरू भइसकेको छ। मलाई विश्वास छ योभन्दा अगाडि नै तपाईँको निन्द्रा पनि खुलिसक्यो, त्यो सँगै एक अर्को सुनौलो दिनको ढोका पनि खुलेको छ। अबको झण्डै डेढ घण्टाको फल्सा लिएर तपाईँसँगै सहकार्य गर्नका लागि जानुका दुवाडी आएकी छु, अनि साथमा प्राविधिक साथी प्रवीण श्रेष्ठ हुनुहुन्छ। काया कैरन भर्खरै सकिएको छ। उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति उज्यालो फल्सामा हामीले विभिन्न सामग्री प्रस्तुत गर्दै आएका छौं। आज पनि हामीसँग सधैँ झैं इतिहासमा आज, हाम्रो स्वास्थ्य, आजका पाहुना, मीडियामा आज र आजको बजार स्तम्भ रहेका छन्। त्यो सँगै गीत सँगै छुटाउने त कुरै भएन। फल्सामा आज हाम्रो पाहुना अचारको व्यवसायबाट आफूलाई चिनाएका ऋतुराज पाण्डे हुनुहुन्छ।
लप्सीको प्री प्रोसेसिङ भन्छ, फुल अचार बनिसकेका हुँदैन तर त्यसलाई उमालेर जुन रेडी गर्नुपर्ने प्रोसेसहरू हुन्छ त्यो चाहिँ गरेर हामी स्टोर गरेर राखेका हुन्छौँ।
यस्तै हाम्रो स्वास्थ्यमा आज हामी आँखा पाक्ने समस्याका बारे कुराकानी गर्छौँ।
इन्फेक्सन हुनुको साथै यो बच्चाको परेलीभित्र लिड्सको भित्र एक किसिमको मेम्ब्रेन बन्दै जान्छ, त्यो मेम्ब्रेनले गर्दा पछि आँखै टाँसिने रूप हुन्छ र भित्र आँखामा जालो भर्दै जान्छ।
तर कार्यक्रमको सुरुवात गरौं इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रमबाट।
इतिहासमा आज
आज 2076 साल कार्तिक 23 गते शनिबार कार्तिक 30 गते शनिबार आजको दिन नेपाली र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्। 2071 सालको कार्तिक 30 गते नेपालले तेस्रो साफ महिला फुटबल प्रतियोगिता समूह बी को विजेता भएर सेमी फाइनलमा पुगेको थियो। आज स्वयंस्थताको लागि अन्तर्राष्ट्रिय दिवस हो। सन् 1996 संयुक्त राष्ट्रसंघको साधारण सभाले नोभेम्बर 16 यो दिवस मनाउने निर्णय गरेको हो। यस्तै आज युनेस्को स्थापना दिवस पनि हो। सन् 1945 नोभेम्बर 16 स्थापना भएको यो संस्था संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन पनि हो। सन् 1835 आजको दिन प्रकृतिवादी चार्ल्स डार्विनको अनुसन्धानको यात्रा क्याम्ब्रिज फिलोसोफिकल सोसाइटी नामक पत्रिकामा छापिएको थियो। सन् 1988 नोभेम्बर 16 पाकिस्तानमा भएको एक लोकतान्त्रिक चुनावमा बेन्जिर भुट्टो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो। इस्लाम धर्मावलम्बीको देशमा भुट्टो प्रधानमन्त्री बन्ने उहाँ पहिलो महिला हुनुहुन्थ्यो। उहाँले 11 वर्ष प्रधानमन्त्री भएर काम गर्नुभएको थियो। सन् 1993 रसियाका राष्ट्रपति एलिस्टिनले रसियामा लेलिनवादको अन्त्य भएको घोषणा गर्नुभएको थियो। र सन् 2010 नोभेम्बर 16 अर्थात आजकै दिन बेलायतका राजकुमार विलियम र क्याथरिनको इन्गेजमेन्टको घोषणा भएको थियो। राजकुमार विलियमले सन् 2011 जुलाई 30 इन्गेजमेन्ट गर्ने घोषणा गर्नुभएको थियो। उहाँहरूको विवाह भने अप्रिल 29 भएको थियो। यी त थिए इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम। उज्यालो फल्सामा अब भने हामी हाम्रो स्वास्थ्य स्तम्भतर्फ लाग्छौं।
हाम्रो स्वास्थ्य,
हाम्रो स्वास्थ्य।
हिजो आज आँखा पाक्ने समस्याका बिरामी बढेका छन्। गर्मीको समय सकिएर जाडो सुरु हुने बेला र जाडो सकिएर गर्मी सुरु हुने बेला हावामा हुने अति सूक्ष्म जीवाणुको असरले आँखा पाक्ने समस्या बढ्ने गरेको छ। आजको हाम्रो स्वास्थ्य यसै विषयमा केन्द्रित छ। आँखा पाक्ने समस्याबाट कसरी बच्न सकिन्छ भन्ने बारे साथी बिना न्युपानेले तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर रचना सिंह राणासँग कुराकानी गर्नुभएको छ।
स्वागत छ डाक्टर साहब उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा।
नमस्ते।
अहिले अब यो जाडोबाट गर्मीमा जाँदाखेरि र गर्मी सिजन सकिएर जाडोमा आउँदाखेरि चाहिँ आँखा पाक्ने समस्या भनौँ अथवा आँखामा इन्फेक्सन धेरै हुन्छ अरे डाक्टर साहब, अहिले हामी अब यो गर्मी सकिएर जाडोमा प्रवेश गरिरहेछौँ, यो समयमा चाहिँ अब आँखामा कस्तो अवस्थाहरूको समस्या देखा पर्ने हो?
अहिले हजुरले भन्नुभयो जस्तै अब गर्मीबाट जाडोमा आउँदा पनि आँखाको इन्फेक्सन जुन कन्जङ्टिभाइटिस भन्छौँ, जुन अहिले हालसालै निकै देखिरहेको छौँ, अब यो चाहिँ खास कन्जङ्टिभाइटिस भनेको हाम्रो आँखाको इन्फेक्सन हो, हाम्रो कन्जङ्टाइभा भन्ने एउटा पत्र हुन्छ त्यो लेयरको इन्फेक्सन हो, जसमा हामीले सबभन्दा बढी देखिने चाहिँ यसको चाहिँ भाइरल इन्फेक्सन। भाइरल भनेको भाइरस भन्ने सुन्नुभयो होला, जस्तो हाम्रो साधारण रुगा लाग्छ, हामीलाई अलिअलि नाक बग्ने होइन, आँखाबाट आँसु झर्ने, सँगै आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, त्यो भाइरल इन्फेक्सन भएको भएर त्यसमा चाहिँ अहिले चाहिँ धेरै त्यो देखिरहेको छौँ। त्यसमा चाहिँ बिरामीलाई आँखा इन्फेक्सन हुनुको साथै अलिअलि ज्वरो आएको जस्तो सिम्टम्सहरू हुने, जिउहरू गल्ने होइन, हल्का देखिन थाल्छ। अब यो भाइरल इन्फेक्सन भयो भनेर हामीले कहिलेकाहीँ चाहिँ यो इन्फेक्सनलाई अलिकति वास्ता नगरे भाइरल हो आफै ठिक भइहाल्छ भन्ने हिसाबले नि सोचिन्छ, तर कहिलेकाहीँ भाइरल इन्फेक्सन मात्रै नभएर यो समस्यामा चाहिँ अरू कीटाणुहरूको सङ्क्रमण भएर, जस्तो त्यसमा पनि ब्याक्टेरियाहरूले ग्रो गरेर ब्याक्टेरियल इन्फेक्सनहरू भयो भने चाहिँ त्यो आँखा पाक्ने रोगले पनि कहिलेकाहीँ चाहिँ अलिकति बढी दुःख दिने र अलि जटिल समस्या हुन जान्छ। सो त्यो गर्दाखेरि चाहिँ हामीलाई त्यसमा चाहिँ भाइरल इन्फेक्सन भनेर नबसेर हामीले चाहिँ त्यसलाई पनि टाइममा देखाउँदाखेरि समयमै उपचार गरेको राम्रो हुन जान्छ।
डाक्टर साहब, अब हामीले यो घरमा नै बसेर चाहिँ अब मलाई यो भएको भनेर छुट्याउन सकिन्छ कि अस्पताल नै आउनुपर्छ त्यसको लागि?
अक्सर भाइरल इन्फेक्सन कसरी थाहा हुन्छ भने चाहिँ यो चाहिँ सरुवा रोग हो। हेर्नुहोस्, घरको परिवार मध्येमा कसैलाई भयो र त्यो अरूमा सर्यो भने चाहिँ यो चाहिँ इन्फेक्सन सरुवा रोग हो भन्ने खालको बुझिन्छ। तर कहिलेकाहीँ चाहिँ अब घरमै पनि कहिलेकाहीँ चाहिँ अब यो भाइरल इन्फेक्सन मैले भने 7-10 दिनमा भाइरल कुनै पनि किसिमको भाइरल इन्फेक्सन आफै नै सबसाइड हुने हो, तर अहिले आएर धेरै कुरा रेजिस्टेन्स र अहिले आएर हाम्रो जुन हावापानी पनि राम्रो छैन त्यो हिसाबले गर्दा धेरै इन्फेक्सनमा चाहिँ एक किसिमको इन्फेक्सन मात्र नभएर त्यसमा सङ्क्रमित भएर अरू ब्याक्टेरियाहरूले ग्रो गर्ने भएर आजकल चाहिँ कुनै पनि समस्याहरू अलिक जटिल रूप लिन्छ। त्यसले गर्दा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने हाम्रो जनमानसमा यो भाइरल इन्फेक्सन मात्रै भनेर नबसेर एकचोटि मिलेसम्म आँखाको डाक्टरलाई गएर भेटेको राम्रो नै हुनेछ।
अब यदि कसैले अब मलाई यो सामान्य त हो नि, आँखा अलिअलि दुख्ने, अलिअलि चिलाउने, अलिअलि फोहोर आउँदैमा केही हुँदैन भनेर यदि घरमा नै बस्नुभयो भने चाहिँ कस्तो खालको जोखिम निम्त्याउँछ?
हजुर, अब मैले भने होइन, अब घरमा हामीले यो 7-10 दिनमा आफै ठिक हुने रोग हो भनेर हामीले यसरी बस्यो भने चाहिँ कहिलेकाहीँ त यो हुन्छ पनि, 7-10 दिनमा निको हुन्छ पनि, हामीले पनि कहिलेकाहीँ ज्वरो रुगा लाग्दा पनि यो 7-10 दिनमा आफै निको हुने रोग हो होइन, निको हुन्छ, तर सधैँ यो निको हुन्छ भन्ने ग्यारेन्टी दिन सकिँदैन। र यसले के गरी मैले भने जस्तो ब्याक्टेरियाहरू इन्फेक्सन भएर जटिल रूप लियो भने हाम्रो त्यो भाइरस कीटाणु चाहिँ आँखामै सीमित भएर पछि गएर नानी सङ्क्रमित गर्दै जान्छ, केराटाइटिस भन्छौँ हामी त्यसलाई, र पेसेन्टको इन्फेक्सन कन्ट्रोल भएको 2-3 हप्तापछि पेसेन्टलाई बिस्तारै धमिलो हुँदै जाने, आँखा घाममा हेर्न गाह्रो हुने र आँखा खोचेको जस्तो अनुभव हुने, त्यो समस्याले दुःख दिन्छ र बिरामी पहिला नआए पनि पछि गएर हाम्रोमा आउनुहुन्छ, मेरो आँखा इन्फेक्सन बाँच्यो, मैले त्यो बेला केही गरिनँ होइन, अहिले आएर मलाई समस्या पऱ्यो भनेर आउने त्योहरू पनि देखिया छ। त्यो बेलामा फेरि ट्रिटमेन्ट गर्दाखेरि त्यो रूपले चाहिँ हतपत्त भाइरल इन्फेक्सन कम नहुने र त्यो किसिममा लामो समय रूप निको हुन दिने हुने हुनाले त्यसले अलिकति समस्या निम्ताउन सक्छ।
कतिपय अब आँखाको समस्या समयमा नै उपचार गरेन भने आँखाको ज्योति नै गुम्ने हुने रहेछ डाक्टर साहब, होइन, यसमा चाहिँ त्यो लागू हुन्छ कि हुँदैन?
अब यसमा पनि त्यो लागू हुन्छ। हेर्नुहोस्, मैले भने जुन पनि होइन ब्याक्टेरिया सबै साधारण खालको हुँदैन, त्यसमा पनि एक दुईवटा ब्याक्टेरिया जुन गोनोकोकल इन्फेक्सन भन्छौँ त्यो ब्याक्टेरियाहरू चाहिँ अलिक गाह्रो खालको हो। अब कहिलेकाहीँ सानो बच्चामा पनि यो खालको इन्फेक्सन हुन्छ, त्यो भयो भने बच्चाको आँखाको भित्र इन्फेक्सन हुनुको साथै यो बच्चाको परेलीभित्र लिड्सको भित्र एक किसिमको मेम्ब्रेन बन्दै जान्छ, त्यो मेम्ब्रेन बन्यो भने अनि त्यो मेम्ब्रेनले गर्दा पछि आँखै टाँसिने रूप हुन्छ र भित्र आँखामा जालो बढ्दै जान्छ। सो त्यसले गर्दा पछि बच्चाको आँखा सानो हुने, आँखा खोल्दा खोज्दाखेरि नहुने होइन, त्यो किसिमको समस्या भएर जुन गोनोकोकल इन्फेक्सन भने त्यो सुरुमा त आँखा कन्जङ्टिभाइटिस नै हो, तर त्यसले चाहिँ नानीलाई छिट्टै सङ्क्रमित गर्ने भएर नानी पातलो भएर इभन पर्फोरेसन अफ कर्निया पनि गरेको हामीले देखेका छौँ। सो कुनै पनि इन्फेक्सनलाई हामीले साधारणतया नलिउँ।
पक्कै पनि अब समस्या सानो भनेर अब हेला गर्यो भने पछि आफैलाई त्यसले ठुलो असर गर्छ रक्षा होइन. अब यसको यो आँखा पाक्ने समस्या भनौँ अथवा आँखामा यति बेला यो सिजनमा हुने इन्फेक्सनको उपचार चाहिँ कसरी हुन्छ?
अब पहिले त यो सिजनल भएको भएर हामीले चाहिँ यसलाई प्रिभेन्सन इज बेटर देन क्योर भने जस्तै कसैको परिवारमा कुनै व्यक्तिलाई आँखा पाकेका छ भने अथवा साथीभाइमा आफ्नो स्कुलमा कलेजमा र अफिसमा साथीभाइ कसैलाई संक्रमित छ भने त्यो साथीभाइसँग अलिकति एउटा डिस्टेन्स मेन्टेन गरौँ होइन. त्यो साथीभाइलाई पनि टाइममा देखाउन गएर कालो चस्मा लाउनु भयो भने हाम्रो एकदम कन्टामिनेसन हुने चान्स कम हुन्छ र उहाँले युज गरेको सामान जस्तै रुमाल होइन त्यो कुराहरूलाई चाहिँ जति पनि आँसु बरबर झर्ने भए पनि मान्छेले रुमालहरू बढी युज गरेर हुन्छ त्यो रुमालहरू पनि अरूले युज नगरेर प्रत्येकचोटि त्यो संक्रमित व्यक्तिले आँखा छुने बित्तिकै आँखामा औषधी हाल्ने बित्तिकै साबुन पानीले सबभन्दा म त त्यही भन्न चाहन्छु साबुन भनेको जहाँ पनि पाइन्छ होइन सो साबुन पानीले हात धुने त्यो भएपछि धेरै इन्फेक्सन कम हुन्छ र त्यस्तो व्यक्तिलाई हामीले रुमालले गर्न सकिनँ भने टिस्यु पेपरहरू जुन चाहिँ डिस्पोजेबल हुन्छ रुमाल त प्रत्येकचोटि फाक्न सकिँदैन होइन सो टिस्यु पेपरहरू युज गर्ने भने फाल्न सकिन्छ त्यो किसिमको गरेर उहाँलाई कालो चस्मा लगाएर होइन अब यो चाहिँ हावाहरूमा भाइरल हावाहुरीमा हाम्रो इन्भाइरोमेन्टबाट सर्ने भए हुनाले त्यो किसिमको एक किसिमको दूरी मेन्टेन गरेर अनि त्यसमा प्रिभेन्सन गर्न सक्यो भने यो किसिमको रोग धेरै नै कम हुने सम्भावना हुन्छ.
पक्कै पनि अब यस्तो खालको कुनै पनि खालको समस्या नआओस् भने यो त समस्या देखिसकेपछिको कुराहरू भइरहेको छ होइन पहिला नै चाहिँ हामीले आँखालाई कसरी जोगाउन सकिन्छ त?
अब हामीले होइन आँखालाई जोगाउन चाहिँ हामीले आँखाको सरसफाइमा एकदमै ध्यान दिनुपर्छ. हामीले अब अहिलेको जुन हाम्रो पल्युसन धुलो धुवाको हाम्रो जुन इन्भाइरोमेन्ट हामीमा हेरिरहेछौँ त्यहाँ जहाँ पनि त्यो किसिमको समस्या नआउने भन्ने हुँदैन कतै बढी र कतै कम मात्रै हो त्यसले गर्दा हामीले आँखामा एकदम सफाइमा ध्यान दिनुपर्छ. बिहानै पनि राम्रोसँग होइन हातमुख धुँदाखेरि मुखहरू राम्रोसँग धुने आँखालाई विशेष अलिकति टाइम दिएर सरसफाइ गर्ने त्यो गरौँ र दिनभरि हाम्रो दिनभरिको हाम्रो वर्क सिद्धिएपछि साँझ फर्केपछि हामी कति अब बाइकहरू कुदाएर गइरहेको हुन्छौँ त्यसमा झन् समस्या बढी हुने हुनसक्छ. त्यसले गर्दा साँझ गए पनि सफा पानीले मुखलाई खलखल पखाल्ने होइन त्यो गरे पनि धेरै समस्या कम हुन्छ. र अब चस्माहरूको हिसाबमा चाहिँ चस्मा लाउने व्यक्ति हुनुहुन्छ भने चस्मा पनि एक किसिमको प्रिभेन्सन गर्छ चस्माले. र चस्माको पावर छैन भने पनि धेरै जस्तो कम्प्युटरहरूमा काम गर्नुहुन्छ या मोटरसाइकलमा धेरै हिँड्ने बिरामी छ भने म के भन्न चाहन्छु भने पावर नभए तापनि प्लेन खालको ग्लास तर एउटा धुलो रोक्ने हिसाबले पनि एउटा ग्लास लाउनु भए पनि र घाममा हेर्दा इभन गगल्स भन्छौँ हामी होइन त्यो किसिमले पनि त्यसले पनि धेरै कुरा प्रिभेन्सन गर्छ.
यहाँको महत्त्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
हजुर नमस्ते धन्यवाद.
उहाँ हुनुहुन्थ्यो तिलगङ्गा आँखा अस्पतालमा कार्यरत डाक्टर रचना सिंह राणा. साथी बिना न्युपानेसँग आँखा पाक्ने समस्याका बारे कुराकानी गर्दै फल्चामा अब भने हामी एउटा गीत प्रस्तुत गर्छौं त्यसपछि फेरि आउँछौ. फल्चा सुन्दै गर्नुहोला.
Thank you. नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउन्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त सञ्चार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो। भविष्यको लगानी हो, मनको शान्ति हो, ओ, 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 बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत
धेरै छन् बचतका खुसीहरू, बचत गरौ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
धन्न केही भएन, दिन त बलियो नै रहेछ। गाडी चाहिँ मजाले बिग्रे जस्तो छ त।
हामी बाँच्यौँ भन न, गाडीको पिर नगर। गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त।
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन, जहिले र जहाँ पनि हुन सक्छ। त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस, ट्रक, जीप, कार, मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स, हात्तीसार, काठमाडौँ। फोन नम्बर 4447417 4445090।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्सा। उज्यालो फल्सामा हामीले विभिन्न सामग्रीहरू प्रस्तुत गर्दै आएका छौं। तपाईँलाई कार्यक्रम कस्तो लाग्छ हामीलाई प्रतिक्रिया पनि दिनुहोला। तपाईँको प्रतिक्रियालाई हामी कार्यक्रमको अन्तिममा प्रस्तुत गर्ने नै छौं। यतिन्जेलसम्म हामीले इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम, हाम्रो स्वास्थ्य स्तम्भ अन्तर्गत जानकारीमूलक सामग्री पनि प्रस्तुत गरिसकेका छौं। अहिले चिसोको समय छ, चिसोको समयमा धेरैजनालाई रुगाखोकी लगायतका स्वास्थ्य समस्या हुने गर्छ। उज्यालोको स्टुडियो बाहिर पनि अहिले चिसो छ, तपाईँतिरको मौसम चाहिँ कस्तो छ कुन्नी? चिसो नै छ होला। चिसोको समयमा देखिने स्वास्थ्य समस्याका बारेमा हामीले उज्यालो अनलाइन .com मार्फत र उज्यालो रेडियो नेटवर्क मार्फत पनि विभिन्न जानकारीहरू प्रस्तुत गर्दै आएका छौं। तपाईँले उज्यालो रेडियो नेटवर्क नियमित सुन्नुहुन्छ भने वा उज्यालो अनलाइन हेर्ने गर्नुभएको छ भने पक्कै पनि जानकारी पनि पाउनु भएको छ होला। उज्यालो फल्सा चाहिँ हामीलाई विभिन्न माध्यमबाट तपाईँले सुन्न सक्नुहुन्छ। उज्यालो फल्सा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन उज्यालोको मोबाइल एप्लिकेशन मार्फत पनि सुन्न सकिन्छ। यस्तै रेडियो मुक्तिनाथ पाल्पा, रेडियो चितौन चितौन, सुनकोसी एफएम सिन्धुली, सिफर एफएम काभ्रे, रेडियो तरङ्ग पोखरा, स्मार्ट एफएम तनहुँ, तनहुँकै युनाइटेड एफएम रेडियो मनाङ मनाङबाट पनि फल्सा प्रसारण हुन्छ। यस्तै स्काई एफएम विराटनगर, एफएम रेडी स्टार कैलाली, रेडियो युनिटी डडेलधुरा, रेडियो सन्चेर बैतडी, रेडियो पौरखी बाजुरा, रेडियो रामज्ञानो बर्दिया, रेडियो जाजरकोट जाजरकोट, जुम्लाको रेडियो सिन्जा, जुम्लाकै रेडियो नारी आवाज, डोल्पाको रेडियो त्रिपुरा, रुकुमको रेडियो चौरझारी, गुराँस एफएम खाँदवारी, संखुवा सभा, रेडियो तीनलाल मन्थली रामेछाप, रेडियो कैलाश हुम्ला, मिक्स एफएम नुवाकोट र रेडियो टाइगर बर्दियाबाट पनि तपाईँ अहिले फल्सा सुन्दै हुनुहुन्छ। फल्साको साथमा जानुका छु अनि प्राविधिक साथी प्रवीण श्रेष्ठ हुनुहुन्छ। अब भने मीडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गर्ने बेला भइसकेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका 9-20 फाँटमा 195 नम्बरको सीमा स्तम्भ ढलेको छ भने 196 नम्बरको सीमा स्तम्भ वर्षौंदेखि भारतीय पक्षीले गाए पारेका छन्। दुदुवा नेशनल पार्क नजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले यो क्षेत्रमा रहेका सीमा स्तम्भमा खेलबाड गरेको स्थानीयहरू बताउँछन्। 2,50,000 वर्गमिटर क्षेत्रफल रहेको प्याराताल लगायत वरपरको झण्डै 200 बिघा जमिन अतिक्रमण गर्न भारतीयहरूले 195 नम्बरको पिलर ढालेको र 196 नम्बर पिलर गाए पारेको वडाध्यक्ष नारायण प्रसाद जैसीले बताउनु भएको छ। पिलर भत्काएर जैविक विविधताले भरिएको प्याराताल भारतले कब्जा गर्न खोजिरहेको छ। उहाँले भन्नुभयो, प्याराताललाई लिएर हरेक वर्ष भारतीय पक्षले नेपाली बस्तीमा आएर दुःख दिने गरेको छ। प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले त्यो क्षेत्र भारतीय भूमि रहेको दावीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन्। प्याराताल भन्दा झण्डै 500 मिटर दक्षिणतर्फ 195 र 196 नम्बरको सीमा स्तम्भ रहेको बताउँदै जैसीले भन्नुभयो, सीमादेखि उरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ, हामी आश्चर्यमा परेका छौं। 195 र 196 नम्बरका सीमा स्तम्भ अंग्रेजी अक्षरको सी आकारमा रहेकाले ती दुवै पिलर गायब गर्ने बित्तिकै पिलर नम्बर 194 पिलर नम्बर 197 नक्सा कोर्दा प्याराताल लगायत झण्डै 200 बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले ती सीमा स्तम्भमा भारतीयहरूको नजर परेको स्थानीय दिपेन्द्र बस्नेतले बताउनु भएको छ। त्यो क्षेत्रमा पानीको एकमात्र स्रोत जैविक विविधतायुक्त ऐतिहासिक प्याराटालमा भारतीयहरूले गिद्धे दृष्टि लगाएका हुन्। उहाँले भन्नुभयो, प्याराटालका विषयमा हामी सधैँ भारतीय पक्षसँग लडिरहेका छौं। प्रदेश र पालिकामा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन्। संघीय संसदमा विचाराधीन संघीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र पालिकामा समायोजन भएका कर्मचारीलाई पालिका तहमा कर्मचारी हुने प्रस्ताव गरेको छ। प्रदेश र पालिकामा समायोजन भएका कर्मचारीले निजामती कर्मचारीको मर्म नै मेटिने गरी आफूहरूलाई ललिपप देखाएर प्रदेश र पालिकामा समायोजन गरिएको गुनासो गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले प्रदेश र पालिकामा समायोजन भएका कुनै पनि कर्मचारी सन्तुष्ट नभएको बताउनु भएको छ। उहाँले भन्नुभयो, मैले समायोजनका लागि संघमा रोजेको थिएँ, म जुनियर भएकाले मलाई पालिकामा समायोजन गरियो, मेरो जस्तो समस्या धेरै कर्मचारीको छ। देवकोटा अहिले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा समायोजन हुनुभएको छ। ऐनमा प्रदेश र पालिकामा समायोजन भएका कर्मचारीले बढुवा भएर मात्र संघमा आउनुपर्ने व्यवस्था छ। देवकोटाका अनुसार संघमा 10 पदका लागि बढुवाको विज्ञापनमा 20,000 जनाले आवेदन गर्छन्, तर 10 त सँगै फर्केलान्, तर बाँकीलाई भने अन्याय हुने उहाँले बताउनु भएको छ। छबुदे माग राखेर आन्दोलनरत विद्यार्थीहरूले भैरवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरवामा हिजोदेखि रिले अनसन शुरू गरेका छन्। माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र वार्तामा समेत नबोलाएको भन्दै अनिश्चितकालीन 24 घण्टा रिले अनसन शुरू गरेको विद्यार्थीले बताएका हुन्। कलेजको मुख्य गेट अगाडि न्यायका लागि संघर्ष नारा लेखिएको ब्यानर टाँगेर विद्यार्थी बिहान 6 बजेदेखि नै अनसन बस्ने गरेका छन्। रिले अनसनमा एमबीबीएस, बीजीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थीहरू सहभागी छन्। माग पूरा नभएसम्म राति समेत बस्ने गरी रिले अनसन शुरू गरेका छौं। आन्दोलनरत एक विद्यार्थीले भने, कलेजले बढ़ी लिएको शुल्क फिर्ता गर्न सरकारले निर्देशन दिँदा पनि कलेजले अटेरी गरेको छ। माग पूरा गर्न दबाव दिन विद्यार्थीले 4 दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन लेखा शाखा र मानव संसाधन शाखामा तालाबन्दी गरेका थिए। तालाबन्दी कायमै रहे पनि कलेजले प्रशासनिक काम नरोकेर आन्दोलनलाई व्यवस्था गरेकाले रिले अनसन बस्नु परेको अर्का विद्यार्थीले बताएका छन्। युनिभर्सल मेडिकल कलेजमा कार्तिक 13 गतेदेखि विद्यार्थी आन्दोलनमा छन्। आन्दोलनका कारण 16 दिनदेखि कलेजमा पठन पाठन ठप्प छ। निमोनियाबाट बालबालिका बढ़ी प्रभावित हुने गर्छन्। वर्षेनी 100 ज्यान समेत जाने गरेको पाइन्छ। निमोनियाबाट बस्न खोप लगाउनु पर्ने डाक्टरको भनाइ छ। जाडोमा निमोनियाले बढ़ी पिरोल्छ। देशका विभिन्न भागमा बस्ने झण्डै 1.5 लाख बालबालिका निमोनियाबाट प्रभावित भएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ। शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार गएको वर्ष नेपालमा रहेका 5 वर्ष मुनिका झण्डै 17 लाख बालबालिका रुगाखोकी एवं श्वास प्रश्वासजन्य समस्याबाट पीड़ित भएका थिए। निमोनियाबाट प्रभावित भएका 5 वर्ष मुनिका 1.5 लाख मध्ये झण्डै 300 बालबालिकाको ज्यान गएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको तथ्याङ्क अनुसार 5 वर्ष मुनिका बालबालिका मध्ये झण्डै 16% मृत्यु निमोनियाका कारण हुने गरेको छ। ठगीको आरोपमा पक्राउ परि 8 दिनदेखि हिरासतमा रहेका चर्चित व्यवसायी तथा पूर्व सहायक अर्थ राज्य मन्त्री रूपज्योति कंसाकार हिजो थुनामुक्त हुनुभएको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उहाँलाई थुनामुक्त गर्न निर्देशन दिएपछि प्रहरीले हिजो दिउँसो रिहा गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालयले उहाँलाई ठगी मुद्दा चलाएर कार्यवाही गर्नुपर्ने देखिएको बताएपछि उच्च सरकारी वकिलको कार्यालयले छाड्न निर्देशन दिएको हो। ठगी आरोपमा पक्राउ परेका रूपज्योतिले आफूलाई सरकारकै केही व्यक्तिले नियोजित र योजना बद्ध ढंगले फसाउन खोजेको बताउँदै आउनु भएको थियो। बादी विजेन्द्र कृष्ण मल्ल र ज्योति परिवारबीच मुद्दा फिर्ता लिने सहमति भएको बताइएको छ। गएको बिहिबार सिंगापुरबाट फर्कने क्रममा उहाँलाई सीआईबी र काठमाडौँ परिसरको प्रहरी त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। ज्योति संलग्न रहेको ल्याण्डमार्क डेभलपर्स प्रालीले 2071 सालमा महाराजगंज स्थित बाँसबारी क्षेत्रमा एउटा प्लट घडेरी बिक्री गरेर 1,36,75,000 रुपियाँ ठगेको आरोप रूपज्योतिमाथि लागेको छ। तर उहाँले त्यो कम्पनीको सञ्चालक आफू नभएको दावी गर्नुभएको छ। थमेलमा पर्यटकलाई लचित लुटपाट गर्ने युवती सहितको समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले एक युवती सहित 8 जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। भर्खरै हामीले मिडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गरिसकेका छौं। केही बेरमा आजको बजार अन्तर्गत केही खबर लिएर आउँछौ। त्योभन्दा अगाडि एउटा गीत प्रस्तुत गर्छौ, फल्सा सुन्दै गर्नुहोला। आजको बजार अन्तर्गत अब भने हामी कालीमाटी फलफूल तथा तरकारी बजारतर्फ लाग्छौं। काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा आज ठूलो नेपाली गोलभेडा 95 रुपियाँ थोक मूल्य तोकिएको छ। यस्तै सानो गोलभेडा 55 रुपियाँ, सानो टनेल गोलभेडा 65 रुपियाँ, रातो आलु पनि किलोको 65 रुपियाँ तोकिएको छ। त्यस्तै गरी सेतो आलु किलोको 55 रुपियाँ, त्यसै गरी सुकेको प्याज किलोको 175 रुपियाँ, गाजर किलोको 145 रुपियाँ, बन्दा 105 रुपियाँ, यसै गरी नरिवल बन्दा किलोको 105 रुपियाँ नै थोक मूल्य तोकिएको छ। यस्तै स्थानीय काउली किलोको 125 रुपियाँ, तराई काउली किलोको 105 रुपियाँ, सेतो मुला किलोको 55 रुपियाँ, सेतो हाइब्रिड मुला किलोको 55 रुपियाँ, लाम्चो भन्टा किलोको 75 रुपियाँ, डल्लो भन्टा पनि किलोको 75 रुपियाँ नै थोक मूल्य तोकिएको छ। तने बोडी किलोको 125 रुपियाँ, मकै बोडी 125 रुपियाँ, मटर कोसा 125 रुपियाँ, घिउसिमी किलोको 145 रुपियाँ, राजमा किलोको 125 रुपियाँ, टाटेसिमी किलोको 135 रुपियाँ, तिते करेला किलोको 105 रुपियाँ, लौका किलोको 95 रुपियाँ, त्यसै गरी परवल किलोको 95 रुपियाँ, पाकेको फर्सी 55 रुपियाँ, हरियो डल्ले फर्सी किलोको 75 रुपियाँ, पिँडालु 85 रुपियाँ, इस्कुस किलोको 35 रुपियाँ, पालुङ्गोको साग किलोको 115 रुपियाँ, मेथीको साग पनि किलोको 115 रुपियाँ नै थोक मूल्य तोकिएको छ। हरियो प्याज किलोको 155 रुपियाँ, तरुल 95 रुपियाँ, पाते च्याउ किलोको 195 रुपियाँ, डल्ले च्याउ किलोको 415 रुपियाँ खुद्रा मूल्य तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यस्तै एनसेल प्राइवेट लिमिटेडले अहिले सञ्चालनमा रहेको आफ्नो एनसेल सुपर सेलर योजना अन्तर्गत काठमाडौँ र ललितपुर जिल्लाका पहिलो 14 पोइन्ट अफ सेल्स खुद्रा विक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। खुद्रा विक्रेताहरूले एक कार्यक्रमको माझ सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन पाएका हुन्। रिजन डेरी, बस पार्क, ओम साईराम कम्युनिकेशन, साफ सोल्युसन कलंकी लगायतका खुद्रा विक्रेताले योजनाको गोल्ड समूह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन्। भर्खरै हामीले आजको बजार अन्तर्गत केही खबर प्रस्तुत गरिसकेका छौं। उज्यालो फल्चामा अब भने हामी फेरि अर्को एउटा गीत सुन्छौं, त्यसपछि पाहुनालाई लिएर आउँछौं। फल्चा सुन्दै गर्नुहोला।
आजका पाहुना।
आजका हाम्रा पाहुना व्यवसायी ऋतुराज पाण्डे हुनुहुन्छ। उहाँले गएको तीन वर्षदेखि ललितपुरमा अचार घर सञ्चालन गर्दै आउनु भएको छ। उहाँको अचार घरमा खानाका अरू मेनु पाइए पनि मुख्य परिकार भने अचार हुने गर्छ। उहाँले 12 थरीका अचारको परिकार ग्राहकलाई रुचि अनुसार दिने गर्नुभएको छ। अचार घरमा अचार खानकै लागि भनेर स्वदेशी तथा विदेशीहरू पनि आउने गर्छन्। अब स्वागत गरौं आजका हाम्रा पाहुनालाई।
यहाँलाई उज्यालो फल्चामा स्वागत छ।
धन्यवाद।
अहिले व्यापार कतिको चलिरहेछ?
अहिले हालसाले त अब हामी रिलोकेट गर्न लागेर बन्द छौँ। अब दुई चार दिनमा खोलिएपछि नयाँ ठाउँमा अब कस्तो हुन्छ हेर्नै बाँकी छ।
पहिला कुन ठाउँमा थियो अनि अहिले कुन ठाउँमा सर्नु भएको तपाईँहरू?
सिसेलमै हो, तर अलिकति भित्रपट्टि पर्ने भएर र ठाउँ पनि दुई तल्लाको थियो, तर अहिले चाहिँ हामी अब नयाँ ठाउँमा चाहिँ एकै तल्लाकोबाट गर्दैछौँ। सो सर्भिस गर्नलाई पनि सजिलो हुने अनि पार्किङ पनि नजिकै भएको, सो सेन्ट्रली लोकेटेड छ, जसले पनि देख्ने ठाउँ भएर हामी चाहिँ यो ठाउँमा सर्दैछौँ।
अचार हाउस नाम राख्नु भएको छ होइन, यो नाम चाहिँ किन राख्नु भएको? यहाँ पाउन त अरू मेनुहरू पनि पाइन्छ।
हामीले चाहिँ नेपालमा अब अलिकति हराउँदै जान लागेको अचारहरूको स्वादलाई चाहिँ यहीँ अलिकति मान्छेहरूलाई चखाएर यहीँबाट बिक्री वितरण गर्ने हिसाबले गरेर अचार नै मेन फोकस भएर अचार घर भनेर नाम चाहिँ दिएको छ।
के को अचार पाइन्छ यहाँ
अहिले हामीसँग? अब कस्टमरलाई मेनुसँग सर्भ गर्ने चाहिँ 12 थरी अचारहरू छन्। त्यसबाहेक अब नन भेजिटेरियनहरू गरेर हामीसँग अब 15-16 भेराइटीको अचार भइसक्यो। त्यसमा अब लप्सी, मुला अनि सिजनल कहिलेकाहीँ अब दसैँको अगाडितिर खल्पी, त्यसबाहेक रेगुलर अलिकति युनिक भनेको अकबरेको छ, अनि अरू अचारहरूमा अब सुकाएर बनाएको मुलाको अचारहरू छ, जुन घर घरमा पहिला प्रसिद्ध थियो तर अब अलिअलि हराउँदै जान थालिसक्यो। सो त्यस्तै चिजहरू हामीले दिन्छौँ।
बढी ग्राहकहरूले चाहिँ कुन चाहिँ अचार खोज्नुहुन्छ कि सबै नै दिनुहुन्छ मेनुमा?
हामीले दिने भेजिटेरियन अचारहरू हो मेनुमा, 12 थरी छ। अब त्यसमा सबैको आफ्नो स्वाद अनुसार खानुहुन्छ उहाँहरूले। कसैलाई लप्सी मनपर्छ, कसैलाई मुला मनपर्छ, कसैलाई मसलाको मनपर्छ। सो आफ्नो स्वाद अनुसारले सबैले सबै थरी अचार चाख्दै खाँदै गर्नुहुन्छ।
बढी चाहिँ कुन चाहिँ चल्छ, धेरै कुन बनाउनु पर्छ यहाँ?
बढी जाने त लप्सी नै हो।
अब यो लप्सी बाह्रै महिना पाउन अलिकति गाह्रो पनि हुन्छ होला, त्यसको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ?
हाम्रो जुन फ्याक्ट्रीमा छ अचार बनाइरहेको 25 वर्ष भइसक्यो। अब त्यसको लागि हामीले चाहिँ यो लप्सीको सिजन अहिले जुन आउँदैछ, अब यही जाडो महिनामा लप्सी हामीले अब चाहिने जति लिएर त्यसलाई अब प्रोसेस गरेर 1 वर्षलाई पुग्ने गरी राखेका हुन्छौँ। अनि त्यो चाहिँ जब जब सकिँदै जान्छ त्यो चाहिँ अचार बनाएर अनि बटल बटलमा हालेर हामी अब कहिले बेच्नलाई पनि तयार गर्छौँ, यहाँ खुवाउनलाई पनि तयार गर्छौँ।
लप्सी नै 1 वर्षलाई राख्नुहुन्छ कि अचार बनाएर राख्नुहुन्छ 1 वर्षलाई?
लप्सीको प्री प्रोसेसिङ भन्छ, फुल अचार बनिसकेको हुँदैन, तर त्यसलाई उमालेर जुन रेडी गर्नुपर्ने प्रोसेसहरू हुन्छ त्यो चाहिँ गरेर हामी स्टोर गरेर राखेका हुन्छौँ।
बिग्रदैन है त्यसो गर्दाखेरि?
बिग्रिँदैन, अब त्यसलाई हाम्रो प्रोसेस त्यही अनुसारले मिलाएर गर्नुपर्छ, त्यही भएर बिग्रिने चाहिँ डर हुँदैन।
एकैपटक यति धेरै लप्सी चाहिँ कहाँबाट पहिल्यै अब व्यापार के अरे कृषकहरूसँग किन्नुहुन्छ कि कसरी जोड जम्मा गर्नुहुन्छ?
अब 2-3 महिनासम्म लप्सी आउने भएर हामी चाहिँ सानसानो मात्रामा अब 2,000-2,500 केजी जस्तो लिएर त्यसलाई बनाउँदै राख्दै 3 महिनाभित्रमा हामी चाहिँ हामीलाई चाहिने 1 वर्षलाई चाहिने जति चाहिँ स्टोर गरेर राख्छौँ।
अरू अचारहरूको हकमा पनि त्यही हुन्छ?
अब सिजनल जुन अचारहरू छ तिनीहरूकोमा चाहिँ त्यसरी नै गरिन्छ। अब रेगुलरले पाउने चिजहरू छ, जुन बेला चाहियो त्यही बेला बनाएर बजारबाट किनेर कालीमाटी बल्कुक जहाँ जहाँबाट हुन्छ सप्लायरहरू पनि छन्, उनीहरूसँग लिएर त्यो चाहिँ अब जुन बेला चाहियो त्यही बेला किनेर बनाउँछौँ।
यो अहिले अब धेरै रेस्टुरेन्टहरू खुल्या छन् होइन, फरक फरक खालका खानपिनहरू चाहिँ सबै उस्तै खालको हुन्छ। तपाईँहरूले चाहिँ यो अचारलाई बढी फोकस गर्नुभएको छ, यसको कन्सेप्ट चाहिँ कसरी आयो, यसले चाहिँ ग्राहक तान्न सकिन्छ भन्ने त्यो दिमागमा चाहिँ कसरी आयो?
अब सुरु गर्दाखेरि यो राम्रो हुन्छ भन्ने चाहिँ सोच्थेन, अब एक्सपेरिमेन्टल बेसिसमा गरे हो मेन हामीले चाहिँ अब खास मैले स्टार्ट गर्नु अगाडि चाहिँ अचारलाई चाहिँ बिक्री वितरणमा जाने थियो, अचार नै मेन प्रायोरिटी थियो। अचार नैलाई मात्रै बेच्नलाई गाह्रो हुने भएर यसलाई पहिला नचखाइकन मान्छेले खाँदैनन् लिँदैनन् भन्ने हिसाबले एउटा सानो केही अचारलाई चखाउने ठाउँ खोल्नुपर्ने जस्तो सोच थियो। तर खोज्दै जाँदाखेरि अब एउटा रेस्टुरेन्टै किन नगर्ने, नेपाली खाना, जुन नेपाली खानासँग त अचारको हाम्रो धेरै गाँसिया हुन्छ, धेरै चिजहरू छन् नेपाली खानामा पनि, सो त्यसैलाई नै किन नट्राई गर्ने भनेर भएर अनि एकचोटि नेपाली खानाहरू हामी यहाँ पाउने चाहिँ सबै नेपाली खानाहरू मात्रै छन्, त्यसैलाई नै जोड दिएर गर्दाखेरि चाहिँ जो मान्छेले मन पराइदिए।
यहाँ आउने ग्राहकहरू चाहिँ अब नेपालभित्रका मात्रै आउनुहुन्छ कि विदेशीहरू पनि आउनुहुन्छ?
हाम्रो सबै थरी छन्, विदेशीहरू पनि छन्, अब यहाँ अब नयाँ नयाँ होटलहरू खोल्या भएर अब धेरै बेड एन्ड ब्रेकफास्टहरू पनि वरिपरि भएर त्यसमा बस्ने विदेशीहरू इन्डियनहरू पनि छन्, तर प्रायः बढी चाहिँ हाम्रो अहिले लोकल क्राउडै छ।
3 वर्ष अगाडि सुरु गर्नुभएको भनेर भन्नुभयो होइन, अहिले अब म यहाँ उज्यालो घरबाट यहाँ आउँदासम्म सोध्दै आएँ, जसले पनि चिन्नु भएको रहेछ होइन, अहिले त भर्खरै नयाँ यहाँ पनि सर्नु भएको छ, यो केले गर्दाखेरि चिनिन सक्यौँ यस्तो लाग्यो? अचार मात्रै कारण हो कि अथवा अरू पनि केही कारण छन्?
अब अचारले मात्र पनि हुँदैन, अब हाम्रो अलिकति जुन नेपालीपनलाई प्रमोट गरेका छौँ, उता पुरानो ठाउँमा हुँदाखेरि सारङ्गी मादलहरू पनि बजाएर राख्थ्यौँ, अनि नेपाली खानालाई जुन दिएको छ, जुन स्वाद दिएको छौँ हामीले, त्यो चाहिँ अब धेरै नेपालमा अलिकति थकाली पपुलर भइरहेको बेलामा हामीले चाहिँ अलिकति नेपालीपनकै खाना, थकाली र नेपाली हामीले जुन घर घरमा बनाउने खाना र थकाली स्टाइलमा अलिकति फरक भयो भएर त्यसलाई चाहिँ हामीले अलिकति सेग्रिगेट गरायो भएर त्यो चिज चाहिँ अलिक मान्छेहरूले रुचाइदिएको छ।
तपाईँहरूले यो बनाउने तरिकामा पनि अरू रेस्टुरेन्टहरूमा र तपाईँहरूकोमा फरक हुन्छ?
अब अरूहरूमा कसरी गर्छन् चाहिँ मलाई डिटेलमा थाहा छैन होइन, तर हामीले बनाउने तरिका चाहिँ अब हाम्रोमा केमिकलहरू नहालिकन अब सकभर राम्रो क्वालिटीको सामानहरू राखेर सो त्यसरी चाहिँ गरिरहेछौँ। अब मेहनत धेरै छ, अब स्टाफहरूलाई त्यही अनुसारले सिकाउनलाई अलिकति टाइम लाग्यो सुरुमा, अहिले चाहिँ अब सेट भइसक्यो भएर अब फरक चाहिँ हाम्रोमा स्वादमा फरक चाहिँ छ।
स्टाफहरूले पनि अचार बनाउनुहुन्छ कि? अघि तपाईँले भन्नुभएको थियो तपाईँको सासु हजुरी विष्टले अचार बनाउनुहुन्छ भनेर भन्नुभएको थियो, उहाँले मात्रै बनाउनुहुन्छ कि अहिले चाहिँ स्टाफहरूले पनि सिकेर उहाँहरूले पनि बनाउनुहुन्छ?
होइन, यो हाम्रो रेस्टुरेन्टको स्टाफहरू रेस्टुरेन्टको मात्रै काम गर्नुहुन्छ, अचारको लागि चाहिँ हामीसँग छुट्टै फ्याक्ट्री नै छ, जहाँ चाहिँ अब 20 महिलाहरू कामदार छन्, उहाँहरूले चाहिँ अब त्यही अचारहरू बनाएर अनि अब नेतृत्व चाहिँ मेरो सासुको नेतृत्वमा बन्छ, तर म चाहिँ अब नयाँ अचारहरू के हुन्छ कसो हुन्छ रिसर्च गरेर त्यो स्वादहरूमा हेल्प गर्छु उहाँलाई बनाउनु।
भनेपछि यो फ्याक्ट्री चाहिँ कहाँनिर छ? यहाँ
धोबीघाटमा घरमै हो,
घरमै बनाउनुहुन्छ। त्यहाँबाट बनेका अचारहरू चाहिँ यहाँ सबै खपत हुन्छ कि उहाँहरूले अन्त बाहिर पनि कतै बेच्नुहुन्छ?
अहिले चाहिँ हामीले अब सुरु गर्दाखेरि चाहिँ भाटबटिनीमा एउटा अकबरेबाट स्टार्ट गरेका थियौँ, अब त्यसबाहेक अरू चाहिँ भाटबटिनीमा दिएका छन्, बाँकी सबै अचार हामीले यहीँबाट बेच्छौँ मात्रै, यहीँ मात्रै पाउँछ, तर यसबाहेक हाम्रो चाहिँ अब बाहिरबाट बायर्सहरू आउनुहुन्छ, उहाँहरूले चाहिँ अब अस्ट्रेलिया, जापान, युकेमा चाहिँ सप्लाई भइरहेछ।
भनेपछि बाहिर पनि धेरै जाने रहेछ?
हजुर, जान्छ।
तपाईँलाई पनि आउँछ होला अचार बनाउनलाई कि होटल सञ्चालन गर्न मात्रै जान्नुहुन्छ?
अब होटल म्यानेजमेन्ट ब्याकग्राउन्ड भएर बनाउन त सकिन्छ, तर अब अचारै बनाएर चाहिँ बस्या चाहिँ छैन, तर कोसिस गऱ्यो भने नसकिने त के छ र?
चासो चाहिँ लाग्छ तपाईँलाई पनि
खानामा रुचि भएर नै अब स्वादहरूको लागि नयाँ नयाँ चिज के गर्न सकिन्छ कसो गर्न सकिन्छ त्यसमा चाहिँ म लागि परिरहने हुन्छु।
होटल सञ्चालनमा नयाँ आइडिया लिएर आउनु भएको छ होइन, तपाईँ होटल म्यानेजमेन्टकै विद्यार्थी भन्नुभयो?
हजुर, म बेङ्गलोरबाट होटल म्यानेजमेन्ट गरेको भयो, थुप्रै भयो, तर होटल लाइन छोडेर फेरि ब्याङ्किङमा गएको थिएँ 10 वर्ष जति, अब त्यो छोडेर फेरि अब यही नेपाली अचारलाई नै प्रमोट गरौँ भनेर अनि यतातिर लागेको छु।
बेङ्गलोरमा कति वर्ष बस्नुभयो?
बेङ्गलोरमा 3 वर्ष होटल म्यानेजमेन्ट गरेँ, त्यसपछि 2 वर्ष फेरि एमबिए गरेर अनि त्यसपछि ब्याङ्क जोइन गरेँ।
त्यति बेला पढ्दै गर्दाखेरि यसरी होटल खोलाउँला, यसरी सञ्चालन गरौँला, यति चल्ला, मलाई सबैले चिन्लान् भन्ने त्यो खालको कल्पना गर्नुभएको थियो कि थिएन पढ्दै गर्दाखेरि?
अब इच्छा त सबैमा हुन्छ, सबैले चिनोस् कि आफ्नो युनिक गरौँ भनेर, तर अब पढ्ने बित्तिकै त्यतातिर चाहिँ लागिएन, अब अरू अरू चिजले गर्दाखेरि फाइनेन्सियल सेक्टरमा पनि छिरियो, अब आफ्नै सुरु गरिसकेपछि चाहिँ केही होस् भन्ने इच्छाले नै गरे हुन्छ, त्यसले गर्दाखेरि अब जोस् अलिअलि चाहिँ अचार घरको नाम चाहिँ भएको छ जोस्।
ब्याङ्किङ क्षेत्रमा चाहिँ कति समय काम गर्नुभयो?
म 10-11 वर्ष जति गरेँ नेपाली इन्भेस्टमेन्ट ब्याङ्कमा, 11 वर्ष जति त्यहाँ काम गरेर अनि त्यो छोडेर अब यतातिर आफ्नै केही गरौँ भनेर लागेको छ।
त्यहाँ पनि त्यति धेरै समय काम गर्नुभएको रहेछ, त्यहाँ चाहिँ तपाईँलाई सन्तोष भएन कि अथवा किन चाहिँ फेरि यतातिर फर्कौँ भन्ने लाग्यो?
पहिलेदेखि नै इन्ट्रेस्ट चाहिँ फुड लाइनमा भावेर एउटा रेस्टुरेन्ट चाहिँ चलाउँछु भन्ने चाहिँ थियो, जुन होटल म्यानेजमेन्ट ब्याकग्राउन्डले गर्दाखेरि पनि। अनि अब 10 वर्ष त्यहाँ बसिसकेपछि अब त्यहाँ सन्तोष नभए होइन कि नयाँ चिज केही गरौँ भन्ने हिसाबले नै अब जुन आइडियाजहरू दिमागमा आइरहेको थियो त्यसलाई नै गरौँ भन्दाखेरि अब दुईतिरै बसेर काम गर्न नसकिने भावेर मैले चाहिँ अब उतातिरको छोडेर अनि यतैतिर फुल टाइम लाग्यो। उता छोड्ने र यता सुरु गर्ने उस्तै उस्तै भएको थियो। यता सुरु गर्ने भनेर जुन कन्सेप्टहरू रेडी गरेर ठाउँहरू हेरेर ल अब भयो अब रेडी बेला भयो भने त्यसै नै उता छोडेर अनि यतातिर फुल टाइम लाग्यो।
कति लगानीमा सुरुवात गर्नुभएको थियो सुरुमा? हुन त अब 3 वर्ष मात्रै भयो होइन, तैपनि हेर्दाखेरि एकदमै एडभान्स देखिन्छ।
सुरु गर्दाखेरि त अब 50 लाख माथि नै भएको थियो रेस्टुरेन्ट बनाउनु गर्नु पर्दाखेरि। अब त्यसलाई चाहिँ अब बिस्तारै 3 वर्षमा अलिअलि अब यो धेरै कमाउन त सकिएको छैन किनभने गाह्रै छ रेस्टुरेन्ट बिजनेस। अब फुड लाइनमा स्पेसली फुडमा मात्रै कन्सन्ट्रेट गर्दाखेरि त्यति धेरै रिटर्न त छैन, तर जो राम्रै छ अहिलेसम्म।
महिनाको कति जति कमाउनुहुन्छ?
अब महिनाको यति उति भनेर त अब कहिले तल जान्छ कहिले माथि जान्छ होइन, अब यति नै भन्ने चाहिँ हुँदैन। अब रेस्टुरेन्ट लाइनमा सिजन हुँदो रहेछ यहाँ पनि, स्पेसली यो झम्सिकेल एरियामा अब अलिकति खाना खाने क्राउडै हुन्छ। अब कुनै महिना राम्रै पनि हुन्छ कुनै महिना चाहिँ अब स्लो हुन्छ, त्यसलाई नै कम्पन्सेट गर्दाखेरि यो ठिकै छ यति उति नै भनेर चाहिँ अब भन्न गाह्रो छ।
थोरैमा कतिदेखि धेरैमा कतिसम्म हुन्छ होला?
थोरैमा दिनको 5-7 हजार पनि हुन्छ, अब धेरैमा दिनको झन्डै लाख पनि पुग्छ। अब त्यो चाहिँ अब ओकेजन हेरेर कुन दिन पर्छ, त्यस्तोमा अब न्यु इयर्सहरू जस्तोहरू भयो भने अलिक धेरै हुन्छ, मान्छेहरू बढी बाहिर खान जान्छ। अब यहाँ धेरै चिजले रेस्टुरेन्ट बिजनेसलाई इफेक्ट पार्छ, अब मान्छेको फाइनेन्सियल पोजिसन कस्तो छ, अब देशमा कस्तो परिस्थिति छ, सबै चिजले चाहिँ धेरै फरक पार्छ।
बढी मात्रामा चाहिँ नयाँ वर्षतिर हुन्छ भन्नुभयो है?
हजुर, यस्तै चाडपर्वहरूमा नयाँ वर्षमा त धेरै नै मान्छे बाहिर निस्किन्छन्, त्यस्तोमा चाहिँ धेरै राम्रै हुन्छ।
अब जुनसुकै क्षेत्रमा काम सुरु गर्दा पनि अलिकति चुनौती त हुन्छ नै होइन, तपाईँले यो सुरुमा सञ्चालन गर्न लाग्दाखेरि के कस्ता चुनौतीहरू आएका थिए अनि कसरी चाहिँ अहिले यहाँसम्म आइपुग्ने अवस्थासम्म पुग्नुभयो?
अब चुनौतीहरू सुरुमा अब जुन हिसाबको खाना मैले सोचेको थिएँ अब त्यो यहाँ पकाउने मान्छेहरू पनि पाउन गाह्रो। लकीली एकजना सेफ मैले फेला पारेँ, उहाँ चाहिँ अब धेरै वर्ष होटेल लाइनमा 40 वर्ष एक्सपिरियन्स भएको सेफ हुनुहुन्थ्यो, उहाँले चाहिँ अब मेरो कन्सेप्ट बुझेर उहाँले मसँग बसेर हेल्प गर्नुभयो। अनि त्यसैबाट स्टाफहरूलाई ट्रेन गर्नलाई उहाँ आफै बसेर 3 महिना जति खटिदिनुभयो, त्यसबाट स्टाफहरू ट्रेन गर्नलाई अझ 6 महिना लाग्यो। सो भन्या चिज स्वाद निकाल्न उ गर्न, सो त्यस्तो चुनौतीहरू थिए। अनि प्लस अलिकति अब मान्छेहरूले सुरुमा आएर रुचाइदिइहाल्छन् कि हाल्दैनन् भन्ने पनि डर थियो, त्यसबाहेक अरू खासै त्यति गाह्रो चाहिँ भएन। किनभने ठाउँ लोकेसन अनुसारले पनि फरक पर्दो रहेछ र नयाँ चिज भएर मान्छेहरूले कुरा गर्दिन थाले, अनि त्यसले गर्दा फ्लोहरू बिस्तारै बढ्दै गयो।
यो सुरुमै 50 लाख लगानी गरेँ भन्नुभयो होइन, पैसाको जोरजाम गर्नलाई कतिको गाह्रो थियो? पारिवारिक अवस्था कस्तो थियो तपाईँको पहिला?
पैसाको जोरजाम जो अब आफैसँग त्यत्रो क्यास नभए पनि अब ब्याङ्किङ थ्रु अलिअलि लोनहरू गरेर जोरजार चाहिँ गरेँ, अलिअलि यताउताबाट जसरी सकिन्छ तानतुन गरेर चाहिँ सुरुवात चाहिँ गरियो।
घर दिल्ली बजार भन्नुभयो, दिल्ली बजारबाट यता झम्सिखेल कसरी आइपुग्नुभयो त? उतैतिर राख्नु भए भए पनि घर छेउमा सजिलो हुन्थ्यो कि?
अब फ्याक्ट्री धोबीघाट भएर झम्सिखेलबाट अचार मेन अचारै हो, यहाँ त अचार तुरुन्तै चाहिरहने हुन्छ, मान्छेहरू किनेर लान्छन्। सो त्यो नजिकै भएर चाहिँ मैले यतैतिर फोकस गरेको हो।
अहिले कतिजना स्टाफ हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो अघि?
यहाँ मेरो सर्भिस र किचन गरेर 12 जना हुनुहुन्छ।
उहाँहरू चाहिँ यहाँ नै बस्नुहुन्छ बेलुका पनि कि कस्तो छ?
होइन, एउटा स्टाफ कम्पनीले एउटा रुम लिइदिएको छ, त्यहाँ चाहिँ 4-5 जना बस्छन्, अरूहरू चाहिँ सबै आफ्नो कोठा छ, कोही कता बस्छन् कोही कता बस्छन्, यहाँ चाहिँ बस्ने प्रबन्ध छैन।
अब यो सुरुमा होटल खोलेपछि सबै स्टाफहरू खोज्न पनि गाह्रो हुन्छ भन्नु हुन्छ होइन? अघि तपाईँले भन्नुभएको थियो एकजना साथी हुनुहुन्थ्यो उहाँसँगै बसेर गर्दा अलिकति सजिलो भयो भनेर भन्नुभयो, एकजनाले मात्रै त गर्न गाह्रो पनि हुन्छ। सबैजनालाई जोर जमा गर्नको लागि राख्नको लागि कतिको चुनौती हुँदो रहेछ?
अब मलाई चाहिँ एउटा सजिलो के भयो भने मैले चाहिँ चलिरहेकै रेस्टुरेन्ट लिएको त्यसैलाई अलिकति रेनोभेट गरेर बनाएर त्यहीँ भएको स्टाफहरूलाई नै मैले त्यहीँ काममा लगाएँ। सो त्यसले गर्दाखेरि त्यति स्टाफहरू पाउन चाहिँ गाह्रो भएन। सो तर स्टाफहरू चाहिँ अब आउने जाने चाहिँ भइरहन्छन्। अब सबैलाई अहिले विदेशको लहर छ, अलि एक आध वर्ष काम गऱ्यो छोड्छन् फेरि अर्को ल्यायो। सो चेन्ज पनि भइरहन्छ तर मान्छेहरू पाइ पनि रहन्छन्। अब उनीहरूकै आफ्नो चिनजानको कहीँ काम गरेर आएको अरू ठाउँहरूको भ्युस मान्छेहरू चाहिँ आउने जाने भइरहन्छ। अलिकति नाम भइसकेपछि फेरि सबैजना यतातिर आइदिउँ काम गरौँ भन्ने पनि हुँदो रहेछ। त्यसले गर्दा त्यति गाह्रो चाहिँ सुरुमा चाहिँ अलिकति धेरै स्टाफ त होइन, छ सातजनाबाट सुरु गरेका थिएँ, बिस्तारै थप्दै थप्दै गएर अहिले 12 जना।
अब अहिले धेरैजना युवाहरू विदेशिनु भएको छ होइन, अघि तपाईँले पनि कुरा गर्नुभएको थियो देशमा चाहिँ रोजगार छैन, अब लगानी गर्न पनि कहाँबाट सुरु गर्ने के गर्ने भनेर मान्छेहरू अलमल्ल परिराख्नु भएको छ होइन, उहाँहरूलाई चाहिँ के गर्न सक्यो भने चाहिँ स्वदेशमै टिक्न सकिएला बस्न सकिएला भन्ने लाग्छ तपाईँलाई?
उहाँहरूलाई चाहिँ अलिकति अब स्किल डेभलपमेन्टतिर ध्यान दियो भने उहाँहरूले आफैले पनि अब केही काम सिक्ने भयो भने अब यहाँ चाहिँ रेस्टुरेन्टमा छिरेर अनि काम सिक्छु भन्छन्। अब सबैले त्यसरी त राख्दैनन् पनि, अनि अब काम सिकाउन पनि अब रेस्टुरेन्ट चलाउनेकै काम सिकाएर बस्ने हुन्छ। अब त्यस्तै चिजहरू अरू ठाउँमा पनि सेम छ। सो स्किल डेभलपमेन्ट चाहिँ अलिकति कमै छ यहाँ, अब स्किल म्यान पावर पाउनलाई अब पायो भने पनि एकदम धेरै पैसा एक्सपेक्ट गरिदिने। सो त्यसले गर्दाखेरि अब नेपालको कन्टेक्स्टमा स्पेसली काठमाडौँको जस्तो ठाउँमा चाहिँ मान्छे रिटेन गर्न पनि गाह्रो र खोजे जस्तो स्किल मान्छे पाउन पनि गाह्रो छ।
अब कतिपय व्यक्तिहरू विदेश जानुहुन्छ कमाउनुहुन्छ, त्यसपछि फेरि नेपालमै आएर के गर्छु भनेर अब यस्तै होटलहरू खोल्नुहुन्छ होइन, त्यसपछि फेरि चलेन भनेर फेरि बन्द गरेर विदेशै जाने अवस्था पनि छ होइन कतिपय अवस्थामा। त्यस्तो अवस्था नआउनको लागि चाहिँ के कुरामा ध्यान दिनु पर्ला अनि सरकारबाट चाहिँ कस्तो खालको सपोर्ट हुनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई?
विदेशै नजाओस्, मान्छेहरूले सबैले राम्रो गरोस् भन्ने हुन्छ होइन। अब उसले आफूले आफूलाई जुन ठाउँमा बसेर काम गरिरहेछ यो कामदारहरूले, अब त्यहाँ उसको एम्प्लोयरले उसलाई अलिकति राम्रो व्यवहार गरिदियो भने ऊ बाहिर जानतिर त्यति मोटिभेटेड हुँदैन। अब त्यहीँ नै उसको राम्रो छ, उसको मेन घाँस बाँस कपास र पर्याप्त बेलामा हेरिदिनु पऱ्यो होइन। त्यो चिज त्यही चिज गभर्मेन्टले पनि गरिदियो भने उसलाई अब गाह्रो साह्रो पर्याप्त बेलामा अब कसरी हुन्छ सजिलो पारिदिने व्यवस्था भइदियो भने त्यो चिज भयो भने चाहिँ सबैजना यहीँ बस्छन्, होइन भने त अब खर्चै धान्न गाह्रो भयो जस्तो मान्छेलाई त केही उपाय त सोच्नै पऱ्यो। अनि अब जहाँ अलिकति राम्रो देख्छ उतैतिर लाग्छ।
हामीले अलिकति यो व्यवसायको कुरा गऱ्यौँ, अचार हाउसको कुराकानी गऱ्यौँ होइन, अलिकति व्यक्तिगत कुराकानी पनि गरौँ। परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँको?
मेरो परिवारमा बुवा आमा भाइ अनि श्रीमती एउटा छोरा।
उहाँहरूले पनि तपाईँलाई यो सञ्चालनमा सहयोग गर्नुहुन्छ?
श्रीमतीको आफ्नै काम छ, एनजिओमा काम गर्छ ऊ, तर पर्या बेलामा उसको मद्दत चाहिँ लिन्छु म, एचआरको एक्सपर्ट भएर। सो त्यो त्यो मामिलाहरूमा चाहिँ र उसको केही चिज सरसल्लाह गर्नु पऱ्यो नि, हामी दुईजना बसेर सरसल्लाह गरेर गर्छौँ। अब मेरो पार्टनरहरू पनि छन्, उनीहरूसँग पनि बसेर सरसल्लाह हुन्छ व्यवसाय सम्बन्धी। परिवारमा सबैजनासँग अब सासु त अचारकै उभएको र सबैजना चाहिँ इन्भल्भ चाहिँ हुन्छ।
पार्टनर कतिजना हुनुहुन्छ तपाईँहरू यहाँ?
पार्टनर म भयो, अर्को दुईजना थपेको छौँ यहाँ नयाँ ठाउँमा चाहिँ, सो टोटल 3 जना हो।
अब आउने दिनहरूमा चाहिँ यसलाई कसरी अगाडि बढाउने विचारमा हुनुहुन्छ होइन? अहिले अब घर पनि पहिलाको अलिक साँगुरो भयो भनेर भन्नुभयो होइन, यता सर्नु भएको रहेछ, कसरी अगाडि बढ्ने विचारमा हुनुहुन्छ?
यो ठाउँमा सरेको कारण चाहिँ अलिकति लोकेसन र उसले गर्दाखेरि, अब यहाँ आइसकेपछि मान्छेहरूलाई उताको जे छ त्यसमै एडिसनली अब नयाँ अलिकति विदेशी खानाहरू पनि अलिकति साइडमा थपेर नेपाली मात्रै नगरेर त्यसैलाई अलिकति मान्छेहरूले आजकल रुचिअनुसारले अब सबैजना नेपाली मात्रै खाउँ भन्ने हुँदैन अब ग्रुपमा आइसकेपछि कसलाई के खानु मन लाग्छ कसैलाई के खानु मन लाग्छ सो त्यो चिजलाई पनि एड्रेस गर्ने हिसाबले चाहिँ यहाँ थपेर लाने प्लान छ र पछि बिस्तारै अब लोकेसनको हिसाबले अलिकति राम्रो हुने भए र ब्रेकफास्टबाट पनि सुरु गर्न मन छ सो त्यसबाहेक अब अलिकति ग्रुपहरूमा फोकस गर्ने अनि अब एक आध वर्षपछि चाहिँ केटरिङहरू पनि सुरु गर्ने प्लान छ सो यो ठाउँबाट चाहिँ अब धेरै चिजहरू गर्न मन छ हेरौँ अब नेक्स्ट फेज भनेर चाहिँ अब अर्को एउटा आउटलेट खोल्न मन छ काठमाडौँमा हुन्छ कि काठमाडौँ बाहिर हुन्छ त्यो चाहिँ डिसाइड गरिसकेको छैन
हुन्छ यहाँको सफलताको लागि हामी पनि शुभकामना दिन्छौँ
विश्वासको खाडल अब बन्न दिनुहुन्न नेपालीले नेपालीको घाँटी रेत्न हुन्न हो नेपालीले नेपालीको घाँटी रेत्न हुन्न अविश्वासको खाडल अब बन्न दिनुहुन्न नेपालीले नेपालीको घाँटी रेत्न हुन्न हो नेपालीले नेपालीको घाँटी रेत्न हुन्न शङ्काको कालो बादल हटाउ मनबाट दाजुभाइ परै हुन्न यो कुरा बुझौ दाजुभाइ परै हुन्न यो कुरा बुझौ एक गारी जब हामी जुट्दै जान्छौँ एक एक गारी सृजनाले मुलुक बल्छ धप चाप पारी सृजनाले मुलुक बल्छ धप धप पारी शास्त्रको बाटो त्यागौ आऊ आजदेखि सबै मिली बालौ अब शान्तिको ज्योति हो सबै मिली बालौ अब शान्तिको ज्योति अविश्वासको खाडल अब बन्न दिनुहुन्न नेपालीले नेपालीको घाँटिरित्न हुन्न हो नेपालीले नेपालीको घाँटिरित्न हुन्न अविश्वासको खाडल अब बन्न दिनुहुन्न नेपालीले नेपालीको घाँटिरित्न हुन्न हो नेपालीले नेपालीको घाँटिरित्न हुन्न नेपालीले नेपालीको घाँटिरित्न
भर्खरै हामीले एउटा मिठो गीत प्रस्तुत गर्यौं त्योभन्दा अगाडि हामीले व्यवसायी ऋतुराज पाण्डेसँग कुराकानी गरेका थियौं फल्चामा अब भने तपाईँको प्रतिक्रिया लिने बेला भएको छ उज्यालो फल्चा सुनेर हामीलाई धेरै प्रतिक्रिया प्राप्त भएका छन् त्यसमध्ये केही प्रतिक्रियालाई हामी कार्यक्रममा समेट्छौं माधव घिमिरेले नमस्कार शुभ प्रभात म पनि फल्चा सुन्दैछु भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै गरी युवराज मिश्रले अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाली चेलीहरूको प्रशंसा जति गरे पनि कमै हुन्छ बधाई छ नेपाली चेलीहरूलाई आउने दिनहरूमा पनि यस्तै राम्रो काम गर्दै जानु धन्यवाद भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै कमनसेन पाक्रिनले बिहानीको नमस्कार सबैमा हाम्रो देशमा विडम्बनापूर्व खबरहरू सुन्नु परेको छ अपराधीलाई पूर्वपक्षको लागि जेल चलानको आदेश दिने न्यायाधीश र न्यायाधिवक्ताले आदेश लगत्तै असुरक्षाको कारण भन्दै जिल्ला छाड्नुपर्ने यो अवस्थाले हाम्रो देशको सुरक्षा विश्वसनीयतामा प्रश्न उठ्यो जस्तो लागेको छ वास्तविकता के हो सरकारको ध्यान जाओस् भनेर प्रतिक्रिया दिनुभएको छ यसै गरी समीप नाम राखेका साथीले सबैमा नमस्कार तथा शुभ प्रभात म सुर्खेतबाट सुनिरहेको छु मेरो घर सुर्खेत हो तर अहिले म लिपुलेकबाट सुनिरहेको छु भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै खड्का राजुले पनि सुन्दै गरेको जानकारी गराउनु भएको छ कार्यक्रम धेरै राम्रो लाग्छ भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै दिनेश राउतले काठमाडौँको चिसो मौसममा पनि परिवारको साथमा बसेर फल्चा सुनिरहेका छौं फल्चा सुन्नुको मजा बेग्लै नै हुन्छ भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै सुशीला सिल्वालले पनि सुनिरहेको जानकारी गराउनु भएको छ हामीलाई यस्तै रविन्द्र कुँवरले सीमा विवादलाई सरकारले हल्का रूपमा नलगोस् है भनेर भन्नुभएको छ यसै गरी पीताम्बर पोखरेलले शुभ प्रभात शुभ बिहानी सबैजनामा म काठमाडौँको कोटेश्वरबाट फल्चा सुन्दैछु एयरपोर्ट अध्यागमनले सागको टोलीलाई नेपाल आउँदा विमानस्थलमा बाजागाजा फूलमालालाई रोक लगाएको छ यस्तै हाम्रो देशका सामान्य नेतालाई पनि सामान्य कार्यक्रम वा भीआईपी कार्यक्रममा जाँदा यो कार्य अझ राम्रो हुने थियो कि नागरिकले तिरेको करले नेपालमा रजाइ चलाउने व्यवस्था बसिसकेको छ अबका दिनमा यस्ता कार्य देख्न नपरोस् भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै राजु भूषाल शंकर नाम राखेका साथीले म सन्धि खर्कबाट सुन्दैछु कार्यक्रम राम्रो लाग्छ सीमा विवाद छिटोभन्दा छिटो समाधान होस् भनेर प्रतिक्रिया दिनुभएको छ प्रतिक्रियाको लागि सबैजनालाई धेरै धेरै धन्यवाद उज्यालो फल्चामा अब भने हामी फेरि अर्को एउटा गीत प्रस्तुत गर्छौं त्यसपछि आउँछौ फल्चा सुन्दै गर्नुहोला
नेपालको हित सोच्नु पर्छ नेपाली भई नेपालको हित सोच्नु पर्छ
सबै मिली शान्तिको ज्योति बाल्नु पर्छ सगरमाथा शिरमा राखी सगरमाथा शिरमा राखी लिउ शपथ आज 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 आत्मा हात मिलाइ हिँडौ हामीले एकै साथ आत्मा हात मिलाइ हिँडौ हामीले एकै साथ नेपाली भई नेपालको हित सोच्नु पर्छ छैनौ केही यहाँ आमाको मन रुवाए महल बनाई केजी चौर आफन्तको झुपडी जलाए पाउने छैनौ केही यहाँ आमाको मन रुवाए महल बनाई केजी चौर आफन्तको झुपडी जलाए आजदेखि मिलाउ आऊ आजदेखि मिलाउ आऊ एक भाइ दाजु भाइ दाजु भाइ दाजु भाइ दाजु भाइ भक्क पखल हामी बिचको सदा सदालाई नेपाली भाइ नेपालको हित सोच्नु पर्छ जन्मेको देश हो यो कुरालाई बुझ सबै कुरा बुझे पनि भन्छौ किन अबुझ बुद्ध जन्मेको देश हो यो कुरालाई बुझ सबै कुरा बुझे पनि भन्छौ किन अबुझ कदममा कदम मिलाई कदममा कदम मिलाई पहाड बोक्नु पर्छ 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 नयाँ नेपाल बनाउन कम्मर कस्नु पर्छ नेपाली भई नेपालको हित सोच्नु पर्छ नेपाली भई नेपालको हित सोच्नु पर्छ सबै मिली शान्तिको ज्योति बाल्नु पर्छ सगरमाथा शिरमा राखी सगरमाथा शिरमा राखी लिउ शपथ आज 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 आज
यो मिठो गीतसँगै भने हामी फल्साको अन्त्यतिर आइसकेका छौँ आज हामीले इतिहासमा आज हाम्रो स्वास्थ्य आजका पाहुना मिडियामा आज र आजको बजार स्तम्भ प्रस्तुत गर्यौं त्यो सँगै तपाईँको प्रतिक्रियालाई पनि हामीले कार्यक्रममा समेटिसकेका छौं अब भने फल्सालाई बीट मार्नै पर्ने बेला भएको छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना नेउपानेलाई पनि धन्यवाद भन्दै प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै जानुका दुवाडी पनि विदा हुन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार शुभ दिन
उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
उज्यालो फल्सा